श्रोतावृन्द, स्वागत छ तपाईँलाई कार्यक्रम मसीहको कथामा। कार्यक्रम मसीहको कथा धर्मशास्त्र पवित्र बाइबलका चारवटा सुसमाचारबाट संकलन गरिएको क्रमबद्ध एउटा कथा हो। यो येशू मसीहको जीवनी हो र उहाँले गर्नुभएका सम्पूर्ण कुराहरूको एउटा नयाँ प्रस्तुति हो। तपाईँले यसलाई धर्मशास्त्र पवित्र बाइबलका ती सुसमाचारहरूमा फर्किएर फेरि अध्ययन गर्न सक्नुहुनेछ र तपाईँका जिज्ञासाहरू प्रतिक्रियाहरूलाई हामी सकभर उत्तर दिलाउने प्रयत्न हाम्रो रहनेछ। त्यसैले कृपया हामीलाई चिठी लेख्न नबिर्सनुहोला। हाम्रो कार्यक्रमको ठेगाना यस कार्यक्रमको अन्त्यतिर तपाईँलाई सुनाउनेछौँ र अहिले भने तपाईँ र म अब सुन्ने बेला आएको छ कार्यक्रम मसीहको कथाको 26 भाग। येशूको बारेमा मानिसहरू अलमल्ल परे। सायद उहाँले देखाउनुभएका आश्चर्य कर्महरू र गर्नुभएका चङ्गाइका कार्यहरूको कारण यस्तो अलमल्लता आएको हुन सक्छ। जसले येशूका कार्यहरू मन पराउँथे तिनीहरूलाई धर्मगुरुहरूले तिरस्कारको दृष्टिकोणले हेर्थे। भाग 26।
यरुसलेम भरि नै येशूको चर्चा चलेको थियो। कसैले उहाँलाई अगमवक्ता भन्दथे त अरूले भिन्दै विचार राख्थे। जब मानिसहरूले येशूले मन्दिरमा खुल्लम खुल्ला प्रचार गरिरहेको देखे तब उनीहरूले भने, के यिनी उही होइनन् जसलाई तिनीहरूले मार्न खोज्दछन्? हेर, यिनी त खुल्लम खुल्ला बोलिरहेछन् तर तिनीहरू यिनलाई केही भन्दैनन्। के यिनी नै ख्रिस्ट हुन् भन्ने धर्मगुरुहरूले साँच्चै थाहा पाए त? अगुवाहरूले त मूसाको व्यवस्था नजानेकोले श्रापमा पर्दैछन् भनी भने। ती विद्वानहरूले आफ्नो जीवन नै धर्मशास्त्र अध्ययनमा खर्च गरेका थिए। तिनीहरूले येशू को हुनुहुन्छ भनी प्रश्न गर्दै थिए र उहाँ साँच्चै परमेश्वरबाटै आउनुभएको हो कि होइन पत्ता लगाउन कोसिस गर्दै थिए। उनीहरूलाई अलिकति शङ्का थियो किनभने येशू गालिलबाट आउनुभएको थियो। पवित्र धर्मशास्त्र अनुसार येशू बेतलेममा जन्मनु भएको भए तापनि धेरैलाई यो कुरा राम्ररी थाहा थिएन। अझै पनि बहस गरिरहेका थिए। येशू मसीह हुनुहुन्छ कि हुनुहुन्न पत्ता लगाउन कोसिस गर्दै थिए।
यसो हेर्दा त ती विद्वानहरू आफ्नो मनमा विचार गरिसकेको जस्तो देखिन्छ। ती अगुवाहरूले के गरे?
कमल, फरिसी र अरू अगुवाहरूले पहरेदारहरूले येशूलाई पक्रेर ल्याउलान् भनी पर्खिरहेका थिए। तर पहरेदारहरू त उहाँप्रति यति प्रभावित भए कि उहाँ नै मसीह हुनुहुन्छ होला भनी सोच्न थाले। अगुवाहरूले उनीहरूलाई खिसी गरे। एउटाले भन्यो, यसले त तिमीहरूलाई पनि भ्रममा पारेछ। फरिसी र अगुवाहरू कसैले पनि यसलाई पछ्याएको छैनन्, तर तिमीहरू यसको पछि किन लाग्ने? यी मानिसहरूले त मूसाको व्यवस्था नजानेर श्रापित छन्। त्यहीँ बसेका धर्मगुरुहरूमध्ये एकजनाले अरूको कुरा काटे। निकोदेमस, जसले राति येशू कहाँ आएर नयाँ जन्मको बारेमा सोधेका थिए, उनले फरिसीहरूलाई भने, के हाम्रो व्यवस्थाले पहिले मानिसको सुनवाई नभई र त्यसले के गरेको छ सो नजानिकन त्यसलाई दोषी ठहराउँछ र? तर फरिसीहरूले उनको प्रश्नलाई सोझो रूपमा लिएनन्। निकोदेमस एकदमै ठिक थिए तर फरिसीले उनको कुरा मानेनन्, तर उल्टै उनलाई तिमी पनि गालिली हौ भनेर दोष लगाए। फरिसीहरूलाई विश्वास थियो कि गालिलबाट अगमवक्ता आउन सक्दैन। तिनीहरूमध्ये एकजनाले रिसाउँदै निकोदेमसलाई यसो भने, के तिमी पनि गालिलका हौ? धर्मशास्त्र खोजेर हेर र तिमीले देख्नेछौ कि गालिलबाट अगमवक्ता निस्कन्दैन। उनीहरूसँग अब कुरा गर्न केही बाँकी रहेन। सबैजना आआफ्नो घरतिर लागे।
येशू जैतुन डाँडामा जानुभयो र रातभरि त्यहीँ रहनुभयो। जैतुन डाँडा मन्दिरको पछाडिपट्टि थियो। किद्रोन उपत्यकाले यरुसलेम र जैतुन डाँडालाई छुट्याएको थियो।
भोलिपल्ट बिहानै येशू मन्दिरमा फर्कनुभयो। ठूलो भिड वरिपरि आयो। उहाँले बसेर सिकाउन थाल्नुभयो। उहाँले सिकाउँदै गर्दा केही मानिसहरू सदुकी र फरिसीहरूले एउटा पुरुषसँग व्यभिचार गर्दा पक्राउ परेकी एउटी स्त्रीलाई लिएर आए। उनीहरूले येशूलाई निराश पार्न र सुल्झाउनै नसकिने समस्या खडा गर्न त्यस स्त्रीलाई लिएर आएका थिए। यो चाहिँ व्यवस्थाको विरुद्धमा गरिएको गम्भीर अपराध हो भनी येशूलाई जालमा पार्ने उनीहरूको उद्देश्य थियो। मन्दिरमा येशूको वरिपरि भएका सबै मानिसहरू शान्त रहे। यो एउटा अत्यन्तै कठिन परिस्थिति भएको उनीहरूले बुझेका थिए। फरिसीहरूमध्ये एकजनाले भने, व्यवस्थामा मोसाले यस्तालाई ढुङ्गाले हान्ने आज्ञा दिएका छन्। फरिसीहरूले येशूलाई अति कपटी र दुष्ट प्रकारले फसाउन खोज्दैछन्। व्यवस्थाको यो भाग धेरै लामो समयदेखि प्रयोग भएको थिएन। व्यभिचारको कारण कुनै पनि मानिस ढुङ्गाले हानेर मारिएको मानिसलाई थाहा थिएन। यो पुरुषलाई नपक्रेर स्त्रीलाई मात्र पक्रनुबाट पनि उनीहरू कपटी र दुष्ट भएको पुष्टि हुन्छ। फरिसीहरूले येशूलाई फसाउन खोजिरहेका थिए। होसियारीपूर्वक उनीहरूले येशूलाई फसाउने जाल बुने, जस्तो सुकै उत्तर दिए पनि फस्ने अवस्थाको सृजना गरे। यदि येशू ढुङ्गाले हानेर त्यस स्त्रीलाई मार्ने कुरामा सहमत हुनुभयो भने रोमी कानुन विपरीत हुन्छ र फरिसीहरूले उहाँलाई रोमीहरूको अगाडि दोषी तुल्याउने थिए। यदि येशूले त्यस स्त्रीलाई छोडिदिनु भन्नुभयो भने उहाँले मोसाको व्यवस्था नमानेको ठहर्थ्यो, जसले गर्दा मानिसहरूले उहाँलाई विश्वास गर्ने थिएनन्। येशूले कुनै पनि उत्तर दिनु भएन, उहाँ पर्खिरहनुभयो। उनीहरूले फेरि पनि सोधे, तपाईँ यसको बारेमा के भन्नुहुन्छ, हामी के गरौँ? येशूले उनीहरूको प्रश्नलाई कुनै वास्ता गर्नु भएन। धेरै बेरको पर्खाइपछि येशू घोप्टो पर्नुभयो र औँलाले भुइँमा लेख्न थाल्नुभयो। धर्मगुरुहरूले प्रश्नको उत्तर दिन येशूलाई कर गरि नै रहे। अन्तमा येशू खडा हुनुभयो, एक एक गर्दै धर्मगुरुहरूका र डराएकी त्यस स्त्रीको अनुहारमा हेर्नुभयो। येशूले अब केही भन्नुहुन्छ भनी मानिसहरूले सोचे र त्यहाँ शान्त भयो। त्यसपछि येशू बिस्तारै र स्पष्ट रूपमा बोल्न थाल्नुभयो।
तिमीहरू मध्येमा जो पाप रहित छ उसैले यस स्त्रीलाई पहिल ढुङ्गा हानोस्।
यति भनिसकेर येशू फेरि घोप्टो पर्नुभयो र आफ्नो औँलाले पुनः लेख्न थाल्नुभयो। एक एक गर्दै सबैजना त्यहाँबाट गए। त्यस स्त्रीसँग येशू मात्र बाँकी हुनुहुन्थ्यो। त्यो स्त्री त्यही थिए, उसको हात र खुट्टा बाँधिएका थिए। येशूलाई जवाफ दिन मानिसहरूले कर गर्दा त्यो स्त्री अत्यन्तै भयभीत भएकी थिइन्। त्यसपछि बिस्तारै येशू त्यस स्त्रीसँग बोल्नुभयो,
ए नारी, तिनीहरू कहाँ गए? कि कसैले तिमीलाई दण्ड दिएन?
त्यस स्त्रीले बिस्तारै शिर उठाएर वरिपरि हेरी र येशूको मुहारमा हेरी। उसका ओठहरूबाट रोदन भरिएका शब्दहरू निस्के, प्रभु, कसैले दिएन,
म पनि तिमीलाई दण्ड दिन्न, जाऊ अनि फेरि पाप नगर।
यदि येशूले धर्मगुरुले चाहे जस्तै गरेको भए के हुने थियो भन्न सकिँदैन। सुरुदेखि नै यो अवस्था निकै भ्रमपूर्ण थियो। धर्मगुरुहरूले मोसाको व्यवस्था अनुसार स्त्रीलाई दोष लगाउन येशूलाई करमा पारेका थिए, तर मोसाको व्यवस्था अनुसार व्यभिचारमा पक्रिएकी स्त्री र पुरुष दुवैलाई ढुङ्गाले हानेर मार्नुपर्ने थियो। पुरुष चाहिँ कहाँ गयो? यो कथाबाट स्पष्ट रूपमा थाहा हुन्छ कि धर्मगुरुहरूले येशूलाई किन इन्कार गर्दै थिए। उनीहरूले मोसाको व्यवस्थालाई गलत प्रकारले अर्थ लगाएका थिए। आफूले गरेका सबै आश्चर्य कर्मद्वारा येशूले आफूलाई मसीह साबित गरिसक्नु भएको थियो। येशूले उनीहरूलाई यो पनि देखाइदिनुभयो कि उनीहरू नै मोसाको व्यवस्थामा अनाज्ञाकारी भएर दोषी भएका छन्।
यो भागको अन्तमा आइपुग्दा येशूले मानिसहरूलाई परमेश्वरको राज्यमा आउन सक्दो उत्साह दिनुभएको छ। मानिसले आफै सृष्टिकर्ता परमेश्वरलाई चिन्न सम्भव छैन, तर उहाँ आफैले आफैलाई प्रकट गरेर मात्र चिन्न सकिन्छ। परमेश्वरले आफ्नो पुत्र येशूलाई आफू मानिसहरू सामु प्रकट हुनलाई छान्नुभयो, तर पनि मानिसहरूले विश्वास गर्न इन्कार गरे।
कथा सुनेर
जीवनको स्रोत एल्बममा संकलित क्रुसको कथा सुनिराका गीत सुन्नुभयो, जसलाई नवलपरासीका मगर समुदायको मौलिक भाकामा संगीतबद्ध गरिएको थियो। र आशा छ हामीलाई तपाईँले यो गीतबाट निकै मनोरञ्जन लिनुभयो र मसियाको कथाबाट धेरै जानकारी र आशिष प्राप्त गर्नुभएको छ। तपाईँका प्रतिक्रिया र जिज्ञासाहरूको लागि हाम्रो कार्यक्रमको ठेगाना यस प्रकार छ: कार्यक्रम मसियाको कथा, पोस्ट बक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। इमेलको ठेगाना mero.story@gmail.com। यदि तपाईँ हामीलाई एसएमएस गर्न चाहनुहुन्छ भने तपाईँ आफ्नो मोबाइल खोल्नुहोस् अनि सन्देश लेख्ने ठाउँ एसएमएसमा गएर TLM टाइप गर्नुहोस् अनि स्पेस दिएर हामीलाई आफ्नो सन्देश लेखेर 3638 पठाउन सक्नुहुनेछ। त्यो थियो, आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस्, TLM टाइप गरेर स्पेस दिएर आफ्नो सन्देश लेखी हामीलाई 3638 एसएमएस गर्न सक्नुहुनेछ। श्रोतावृन्द, यो थियो कार्यक्रम मसियको कथाको 26 भाग। आज हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। अब भोलि यसै समयमा कार्यक्रमको 27 भाग लिएर पुनः उपस्थित हुने बाचा गर्दै र आज साथ दिने मित्रहरू ज्वेल भुजेल, सुभाष प्रधान, आगमन अधिकारी र प्राविधिक मित्र खिमन श्रोतीलाई पनि धन्यवाद दिँदै र अहिलेसम्म सुन्नुहुने तपाईँलाई पनि धन्यवाद दिँदै म बिदा माग्दछु। तबसम्म तपाईँका पलहरू शुभ रहन्। मलाई दिनुहोस् बिदा। नमस्ते।